नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल चैत्र महिनाको 15 गते शुक्रबार, चैत्र कृष्ण पक्ष चतुर्दशी तिथि। तदनुसार मार्च 28 तारीक सन् 2025, नेपाल सम्वत 1145। नेपाली बिर्सन चाहन्छन् द्वन्द्वको घाउ, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। यसै प्रसंगलाई कार्यक्रमको शुरूआतमा लिँदैछौ। प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र सफल बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी कामलाई सफल बनाउन आफूहरू प्रयत्नशील रहेको बताउनुभयो। जवाफदेहिता निगरानी समिति र द्वन्द पीड़ित संगठनहरूद्वारा हिजो राजधानीमा आयोजित संक्रमणकालीन न्याय सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँहरूले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय सम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील रहेको बताउँदै संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकाले मुलुक पछाडि फर्कन नसक्ने बताउनुहुँदै गम्भीर मानवाधिकारको उल्लंघन गर्नेलाई कार्यवाही हुने स्पष्ट पार्नुभयो। संक्रमणकालीन न्याय सम्बन्धी आयोगका काम किन सफल भएनन् भन्ने समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले पीड़ितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने विश्वास समेत दिलाउनुभयो। संक्रमणकालीन न्याय सम्बन्धी काम र सरकारको कुनै निकायको कर्मचारी हटाएको विषय तुलना योग्य नभएकाले त्यस्ता अनावश्यक विषयलाई जोडेर प्रस्तुत नहुन सम्बन्धित सबैसँग उहाँले आग्रह समेत गर्नुभयो। संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग र साथ प्राप्त भइरहनु पर्नेमा जोड़ दिनुहुँदै प्रधानमन्त्री ओलीले यस प्रक्रियालाई मौलिक तरिकाले समाधान निकाल्न नेपालले प्रयास गरिरहेको बताउनुभयो। नचाहिएको विषयमा विपक्षीको अत्तो उपशीर्षकमा गोर्खापत्र लेख्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरूद्ध गरिएको आरोप लगाउनु भएको छ। उहाँले गैर विषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरूद्ध गर्न नहुने स्पष्ट पार्नुभयो। नेपाली बिर्सन चाहन्छन् द्वन्द्वको घाउ, प्रधानमन्त्रीको नयाँलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। संसदमा अवरोध जारी, मंगलबारसम्म पारित नभए 5 अध्यादेश स्वतः निष्क्रिय, कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रतिपक्षी दलले सदनमा अवरोध जारी राख्दा संसदीय प्रक्रियामा रहेका 5 अध्यादेशको भविष्य अन्यलमा परेको छ। संविधानले तोकेको समय सीमा अनुसार ती अध्यादेश आगामी मंगलबारसम्म सदनबाट पारित नभए स्वतः निष्क्रिय हुन्छन्। सहकारी सम्बन्धी, भूमि सम्बन्धी, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र निजीकरण अध्यादेश सरकारले गत 18 माघमा संसदमा पेश गरेको थियो। भूमि सम्बन्धी बाहेक 5 अध्यादेश संघीय संसदका दुवै सदनबाट स्वीकृत भएपछि सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको छ। राष्ट्रिय सभा बैठकमा हिजो प्रतिस्थापन विधेयक प्रक्रियामा राख्ने सरकारको तयारी रहे पनि प्रतिपक्षी दलको अवरोधका कारण पूरा हुन सकेन। संसदमा अवरोध जारी, मंगलबारसम्म पारित नभए 5 अध्यादेश स्वतः निष्क्रिय, कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। संघीय निजामती विधेयक ब्युतिदै अतिरिक्त सचिवको व्यवस्था गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। अतिरिक्त सचिवको दरबन्दी रहने गरी संघीय निजामती सेवा सम्बन्धी विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले तयार पारेको छ। फागुन 12 गतेदेखिको गोप्य छलफलपछि उपसमितिले विधेयकको प्रतिवेदन समितिमा पेश गरेको हो। कुलिङ पीरियड, ट्रेड युनियनको व्यवस्थापन लगायतका केही विषयमा थप छलफल गर्ने गरी उपसमितिले प्रतिवेदन समितिमा बुझाएको छ। मुलुक संघीय संरचनामा गएको झण्डै दशकपछि संघीय संरचना अनुकूल कर्मचारी कानून संसदीय उपसमितिमा सहमति भएको हो। दुवै सदनबाट पारित भएपछि कानून कार्यान्वयनमा आउनेछ। प्रतिनिधि सभाको 2074-2079 कार्यकालमा समितिले प्रतिवेदन पारित गरिसकेको अवस्थामा विधेयक फिर्ता भएको थियो। उपसमितिले अतिरिक्त सचिवमा सहमति गरे पनि दरबन्दी संख्या यकिन गरेको छैन। 2059 पछि पुनः अतिरिक्त सचिवको व्यवस्था ब्युत्याइएको हो। पटक पटक परीक्षण भई खारेज गरिएको व्यवस्था पुनः लागू गर्न लागि हो। संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा 3 महिनामा संख्या यकिन गर्ने सैद्धान्तिक सहमति भने समितिले गरेको छ। संघीय निजामती विधेयक ब्युतिदै अतिरिक्त सचिवको व्यवस्था शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। मधेसका अस्पतालमा पाइन्न निशुल्क भनिएका 98 औषधि शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। सरकारले 2078 सालमै 98 प्रकारका औषधि निशुल्क गर्ने प्रोटोकल जारी गर्यो। तर मधेसका सरकारी अस्पतालमा निशुल्क दिने भनिएका औषधिको चरम अभाव छ। त्यसै कारण बिरामीहरू निजी अस्पताल संस्थाबाट चर्को मूल्यमा ती औषधि खरिद गर्न बाध्य छन्। प्रदेश सरकारले समयमा औषधि खरिद नगर्दा समस्या उत्पन्न भएको अस्पतालका संचालकहरू बताउँछन्। तर प्रदेश सरकार भने यी समस्यातिर आँखा चिम्लेर बसेको सांसदहरूकै आरोप छ। प्रदेश सरकार स्वास्थ्य संस्थाको नेतृत्वमा आफ्ना मान्छे च्याप्ने, कर्मचारीको उचित व्यवस्थापन नगर्ने र आर्थिक चलखेलमा रमाउने गरेका कारण औषधि खरिदमा ढिलाइ भइरहेको आरोप रहेको छ। खर्च नै भएन स्वास्थ्यको बजेट उपशीर्षकमा अन्नपूर्ण लेख्छ। मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रको अवस्था निकै नाजुक छ। सरकारी स्वास्थ्य संस्थाहरूमा भरपर्दो सेवा नपाएकै कारण अवैध तथा निजी स्वास्थ्य संस्थाहरूको बिगबिगी छ। स्वास्थ्य संस्थाहरूलाई बलियो तथा सुदृढ बनाउन प्रदेश सरकारसँग पर्याप्त बजेट भए पनि त्यसको उपयोग हुन सकेको छैन। चालू आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट 5,21,67,52,000 रूपियाँ छ। चैत्र मसान्तसम्म 96,98,65,000 रूपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ, जसमा कर्मचारीको तलबमा धेरै बजेट खर्च भएको छ। मन्त्रालयको पूँजीगत बजेट 1,75,51,00,000 भन्दा बढ़ी छ। हालसम्म 79,37,000 मात्रै खर्च भएको छ। करोड़ौंका म्याद गुज्रिएका औषधि अलपत्र अर्को उपशीर्षकमा अन्नपूर्ण लेख्छ। बायो केमिस्ट्रीमा प्रयोग हुने CD80 डिटर्जेन्टको 1 लिटरको बोतललाई नेपाली बजारमा 1,500 भन्दा बढ़ी मूल्य पर्छ। यो निकै उपयोगी स्वास्थ्य सामग्री हो। मध्य प्रदेश सरकारको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको गोदाम र प्रयोगशालामा यस डिटर्जेन्टका करिब 500 भन्दा बढ़ी बोतलहरू त्यत्तिकै फालिएका छन्। ती सबै बोतलको म्याद गुज्रिसकेको छ, अर्थात प्रयोगविहीन भएका छन्। एकातर्फ प्रदेशका अस्पतालहरूमा औषधिको चरम अभाव छ भने अर्कोतर्फ आपूर्ति केन्द्रको गोदाममा करोड़ौं रूपियाँका औषधिहरू म्याद गुज्रिएर कामै नलाग्ने गरी फ्याँकिएका छन्। मधेसका अस्पतालमा पाइन्न निशुल्क भनिएका 98 औषधि अन्नपूर्णले मुख्य समाचार छापेको छ। भटमासको तेल निकासी असामान्य फाइदा कसलाई कारोबारले समाचार छापेको छ। चालू आर्थिक वर्षको 8 महिनामै भटमासको तेल निर्यात असामान्य रूपमा बढ़ेको छ। गत आर्थिक वर्षको फागुनसम्ममा 75 करोड़ रूपियाँको भटमास तेल निर्यात भएकामा यो वर्ष 47 अर्ब 94 करोड़ पुगेको छ। एक आर्थिक वर्षमा असामान्य रूपमा निर्यात बढ़दा यसको लाभ कसले पाइरहेको छ? अहिले सर्वत्र चासो बढ़ेको छ। भटमास तेलले कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैन, विदेशबाट कच्चा पदार्थ ल्याएर फिनिशिङ गरिएको भटमासको तेल निर्यात भइरहेको हो। भटमासको तेल भारतमा निकासी गरिएको छ। भारतले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिने वस्तुमा स्वदेशमा 30% मूल्य अभिवृद्धि हुनुपर्ने शर्त राखेको छ। भटमासको तेल उत्पादनमा यो तहसम्मको मूल्य अभिवृद्धि भएको छ कि छैन भन्ने प्रश्न पनि उठेको छ। विदेशबाट कच्चा पदार्थ ल्याउने वस्तुमा मूल्य अभिवृद्धि जति कम भयो त्यति राज्यलाई लाभ थोरै हुन्छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा 51 अर्ब 35 करोड़ रूपियाँ बराबरको अप्रशोधित भटमास तेल आयात भएको छ। यसमध्ये झण्डै 48 अर्ब रूपियाँको तेल निर्यात भएको छ। आयातको तुलनामा निर्यातको तथ्याङ्क हेर्दा मुलुकलाई खासै नाफा भएको देखिँदैन। भटमासको तेल निकासी असामान्य फाइदा कसलाई कारोबारले मुख्य खबर बनाएको छ। पुसदेखि प्रशासकीय विहीन काठमाडौँ महानगरले सरकारलाई पठायो चौथो पत्र शीर्षकमा नयाँ पत्रिकाले खबर छापेको छ। काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय पठाइदिन अनुरोध गर्दै हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चौथो पत्र पठाएको छ। नयाँ प्रमुख प्रशासकीय पठाइदिन वा निमित्तलाई आर्थिक अधिकार दिन अनुरोध गर्दै पत्र पठाइएको मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले बताउनुभयो। शाहका अनुसार प्रशासकीय नहुँदा विकास निर्माणको 1.5 अर्ब भुक्तानी गर्न बाँकी छ। कर्मचारीको तलब पनि 3 महिनादेखि रोकिएको छ। पुसदेखि प्रशासकीय विहीन काठमाडौँ महानगरले सरकारलाई पठायो चौथो पत्र, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालले कार्यक्रम अखबार रेडियो नेपालबाट यतिखेर सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। उपत्यकाको सुरक्षा व्यवस्था बलियो शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। काठमाडौँमा आज दुईवटा छुट्टा छुट्टै समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था बलियो पारिएको छ। गणतन्त्र पक्षधर र विरोधी राजावादी समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले दुई छुट्टा छुट्टै स्थान तोकी सोही अनुसारको सुरक्षा व्यवस्थापन मिलाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले गणतन्त्र पक्षधरलाई प्रदर्शनी मार्ग भिरकुटी मण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ। दुई प्रदर्शनको सुरक्षा मजबूत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा सतर्कता सहितको तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो। उपत्यकाको सुरक्षा व्यवस्था बलियो गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। गाउँपालिकाले डोजर चलाएर उठीबास लगाएका दलितको घर प्रदेश सरकारले बनाइदिने कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। सिराहाको औरही गाउँपालिका 5 महायज्ञका नाममा अछूत भन्दै घर भत्काएर परिवार सहित उठीबास लगाइएका दलित दीपक मलिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ। मदन भण्डारी आवास कार्यक्रम मार्फत उहाँको घर बन्ने भएको हो। मधेस सरकारको 5,60,000 लागतमा निर्माण हुने उक्त घरमा दुई कोठा, भान्सा र शौचालय हुनेछ। एक साताभित्रै घर निर्माण शुरू गर्न सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको मुख्यमन्त्री सतीश कुमार सिंहले बताउनुभयो। गाउँपालिकाले डोजर चलाएर उठीबास लगाएका दलितको घर प्रदेश सरकारले बनाइदिने कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। युरोप जाने 46% बढ़े शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। पछिल्ला केही वर्षमा वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको युरोप जाने नेपालीको संख्या 46% बढ़ेको छ। यो गत आर्थिक वर्षको तुलनामा बढ़ी हो। गत आर्थिक वर्षको फागुनसम्ममा युरोपका करिब आधा दर्जन मुलुकमा जाने नेपालीको संख्या 23,510 थियो। यो वर्ष फागुनसम्म 34,366 जना नेपाली युरोपका मुलुकमा पुगेका हुन्। युरोप जाने 46% बढ़े कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। सुधारतर्फ अर्थतन्त्र वृद्धिदर 5.1% गोर्खापत्रको अर्थपृष्ठमा समाचार प्रकाशित छ। चालू आर्थिक वर्ष 2081-82 दोस्रो त्रैमासिक कार्तिकदेखि पुसमा मुलुकको आर्थिक वृद्धिदर 5.1% पुग्ने अनुमान गरिएको छ। कुल ग्राहस्त उत्पादन मापनमा प्रयोग गरिने 18 औद्योगिक क्षेत्रमा देखिएको सुधारका कारण मुलुकको अर्थतन्त्र गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 5.1% विस्तार हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको हो। दोस्रो त्रैमासिकमा यातायात निर्माण, कृषि उत्पादन, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि नै अर्थतन्त्र विस्तारको मुख्य कारण बनेको कार्यालयले जनाएको छ। अर्थतन्त्र वृद्धि दरको यो अनुमान मौसमी प्रभाव समायोजन गरिएको अवस्थाको हो। सुधारतर्फ अर्थतन्त्र वृद्धिदर 5.1% गोर्खापत्रले अर्थपृष्ठमा खबर छापेको छ। नयाँ कार्यक्रम थपेर सरकारले ल्यायो डिजिटल नेपाल फ्रेमवर्क शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। नेपालको डिजिटल आर्थिक रूपान्तरणका लागि झण्डै 5 वर्ष अघि नै घोषणा गरिएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन नभएको परिप्रेक्ष्यमा सरकारले यसको नयाँ मोडल प्रस्ताव गरेको छ। आफ्नै प्रधानमन्त्रीत्व कालमा केपी शर्मा ओलीले 2076 सालमा लागू गरेको फ्रेमवर्कमा अहिले केही सुधार, परिमार्जन र नयाँ कार्यक्रम थप गरी डिजिटल नेपाल फ्रेमवर्क डीएनएफ 2.0 मस्यौदा सार्वजनिक गरिएको हो। नयाँ कार्यक्रम थपेर सरकारले ल्यायो डिजिटल नेपाल फ्रेमवर्क 2.0 कान्तिपुरको अर्थपृष्ठमा खबर प्रकाशित छ। प्रहरीका 8 भवन निर्माण 5 वर्षदेखि अलपत्र शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, मेस, शौचालय तथा खानेपानीको ट्याङ्की, खेल मैदान लगायत पूर्वाधार निर्माणका लागि एमके देवसिंह जेबीले 2076 जेठ 29 गते 5,45,91,000 सम्झौता गर्यो। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको 5,45,91,000 रूपियाँ लागतमा बन्न लागेको भवनको ठेक्का धनगढ़ी स्थित एमके देवसिंह जेबी कम्पनीले पाएको थियो। उसले 2077 जेठ 28 भित्र सम्पन्न गरिसक्नुपर्ने हो, तर अहिलेसम्म पिल्लरको काम समेत सकिएको छैन। यसको भौतिक प्रगति 18% मात्रै रहेको छ। प्रहरीका 8 भवन निर्माण 5 वर्षदेखि अलपत्र, नागरिकको भित्री पृष्ठको समाचार हो यो। कर्मनासाको 10 रोपनी जग्गा खोज्दै प्रहरी शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार छापेको छ। ललितपुरको हात्तीवन हुँदै इमाडोलतर्फ बग्ने कर्मनासा खोलाको जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा मुछिएका 8 जनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ। सेटिङमा खोलाको जग्गा व्यक्तिका नाममा गरेका मध्ये राधेश्याम श्रेष्ठ, सुजिता खड्का, सानु कृष्ण महर्जन, सानु बाबु डंगोल, प्रवेश डंगोल, केशव थापा, सनम महर्जन र राजु महर्जन यति बेला जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका छन्। कर्मनासाको दोस्रो पनि जग्गा खोज्दै प्रहरी नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो। नयाँ पत्रिकाले नै तातोपानी नाकाबाट बढ्दै तस्करी शीर्षकमा अर्को खबर छापेको छ। चीनसँगको सबैभन्दा नजिकको नाका तातोपानीबाट अवैध सामग्री तस्करी बढ्दै गएको पाइएको छ। विद्युतीय चुरुट, भेप, विभिन्न ब्राण्डका मदिरा तथा सुन तस्करी हुने गरेको पाइएको छ। गत बुधबार र बिहिबार 1200 बाट 22,20,000 मूल्य बराबरको 740 र लामे साघुबाट 3,00,000 बराबरको 195 थान भेप बरामद भएपछि तस्कर समूहले तातोपानी नाकालाई प्रयोग गरेर अवैध सामग्री ओसार प्रसार गरेको पुष्टि भएको हो। तातोपानी नाकाबाट बढ्दै तस्करी नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। र जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा समाचार छापेको छ। नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षा सहित तीनवटा ठूला समस्या समाधानमा सरकारको साथ खोजेका छन्। जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार, अन्नपूर्णको अर्थपृष्ठको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। हवस् त, नमस्कार।